आ जय आ जय माशाल्लाह, भली करे आया साईं। आ जाइए इधर, इस तरफ सामने आ जाए। ये रास्ता इसलिए रखा है ताकि बाद में आने वालों को तकलीफ ना हो। डॉक्टर साहब, कोई घड़ी वगैरह नहीं है यहाँ पर क्या? अच्छा, वो आपके लिए, हमारे लिए नहीं है क्या? वक्त वगैरह बताइए फिर। नहीं, घड़ी है, ठीक है, वो हम घड़ी निकाल लेते। 2:20 तो डॉक्टर साहब बताइए कितनी देर का नजम है?
1 घंटा।
अच्छा, चलो ठीक है, हमारी घड़ी भी तो 18। الحمد لله وكفى وسلام على عباده الذين اصطفى، أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم، رب السجن أحب إلي مما يدعونني إليه، وقال تعالى ففروا إلى الله. وقال رسول الله صلى الله تعالى عليه وسلم: اللهم اغسل خطاياي بماء الثلج والبرد، ونق قلبي من الخطايا كما ينقى الثوب الأبيض من الدنس، وباعد بيني وبين خطاياي كما باعدت بين المشرق والمغرب، أو كما قال عليه الصلاة والسلام: صدق الله العظيم وصدق رسوله النبي الكريم. ऐसे बैठे हैं कि चेहरा जरा मेरी तरफ हो जाए। दोस्तों की जो निगाहें होती है उससे मजामीन की आमद होती है। मेरे शेख, मेरे पीर मुर्शिद, और आगे आगे बैठो, इनसे आगे आगे बैठ जाओ, आप पीछे से जाओ, उनको आगे बिठाओ। मेरे शेख, मेरे पीर मुर्शिद, शेखुल अरब वल आजम, आरिफ बिल्लाह, हजरत अकदस, हजरत मौलाना शाह हकीम मोहम्मद अख्तर साहब दाऊद बरकातहुम अलिया, फरमाते हैं कि मेरे मुर्शिद अव्वल हजरत मौलाना शाह अब्दुल गनी साहब फूलपुरी रहमतुल्लाह अलैह बुखारी शरीफ पढ़ा रहे थे। हजरत शाह अब्दुल गनी साहब फूलपुरी रहमतुल्लाह अलैह ने बुखारी शरीफ पढ़ी थी मौलाना माजिद अली साहब जौनपुरी रहमतुल्लाह अलैह से, और मौलाना माजिद अली साहब जौनपुरी रहमतुल्लाह अलैह ये शागिर्द थे कुतुबुल आलम हजरत मौलाना रशीद अहमद साहब गंगोई रहमतुल्लाह अलैह के। तो मेरे मुर्शिद की जो सनद बुखारी है वो दो वास्तों से कुतुबुल आलम हजरत मौलाना रशीद अहमद साहब गंगोई रहमतुल्लाह अलैह से मिलती है। मौलाना माजिद अली साहब जौनपुरी रहमतुल्लाह अलैह और मौलाना मोहम्मद याहिया साहब कांधेलवी रहमतुल्लाह अलैह, वालिद मोहतरम शेखुल हदीस मां ज़करिया साहब रहमतुल्लाह अलैह, और ये दोनों हम सबक हैं, मौलाना याहिया साहब और मौलाना माजिद अली साहब जौनपुरी, ये दोनों हम सबक हैं। और वो जो हजरत का आखिरी दर्स हदीस शरीफ हुआ था 2 साल के वक्फे के बाद, मौलाना खलील अहमद साहब सहारनपुरी रहमतुल्लाह अलैह की दरखास्त पर मौलाना याहिया की वजह से, मौलाना याहिया साहब की वजह से, उस आखिरी दर्स में दर्स हदीस शरीफ के अंदर हजरत शामिल थे। मुर्शिद फरमाते हैं कि मौलाना हजरत गंगोई हजरत फूलपुरी रहमतुल्लाह अलैह सुनाया करते थे कि मेरे उस्ताद माजिद अली साहब जौनपुरी रहमतुल्लाह अलैह एक वाकया सुनाते थे। फरमाए कि एक, आइए जनाब, ताकि जगह है इधर, ये देखिए इधर जगह नजर आ रही है ना बीच में, हाँ इधर आ जाइए, बल्कि आप और आगे आइए, इधर आइए और आगे आ जाइए, हाँ जगह जरा सा रास्ता दो भाई, ये हमारे बुजुर्ग मोहतरम तशरीफ रखे। मौलाना माजिद अली साहब जौनपुरी रहमतुल्लाह अलैह एक वाकया सुनाया करते थे। اور واقعہ وہ یہ تھا کہ حضرت گنگوہی رحمت اللہ علیہ کی مجلس میں حضرت مولانا ماجد علی صاحب اور حضرت مولانا یحییٰ صاحب جو خادم بھی تھے حضرت کے, تو حضرت ایک دفعہ یہ دونوں حضرات حاضر تھے حضرت گنگوہی رحمت اللہ علیہ کی خدمت میں. حضرت مولانا یحییٰ صاحب رحمت اللہ علیہ نے حضرت گنگوہی سے عرض کیا کہ حضرت مولوی ماجد علی کو آپ بیعت فرما لیجیے. حضرت گنگوہی نے, میرے مرشد فرماتے کہ حضرت بھولپوری نے سنایا کہ حضرت گنگوہی یہ سمجھے کہ انہوں نے وکیل بنایا مولانا ماجد علی صاحب نے ان کو, اس لیے اپنا ہاتھ آگے بڑھا دیا. گرد بھی تھے لہذا سمجھے وکیل بنایا لہذا ہاتھ آگے بڑھا دیا. اب مولانا ماجد علی صاحب نے یہ بات کچھ نہیں کہی تھی, دونوں کے آپس میں کوئی بات نہیں تھی. اب حضرت گنگوہی نے ہاتھ آگے بڑھایا اور مولانا ماجد علی صاحب کے وہم و گمان میں نہیں تھا کہ مجھے بیعت ہونا ہے اور بیعت کی درخواست کریں گے یہ. اب انہوں نے دیکھا کہ میرے استاد اور اتنے بڑے اللہ والے کا ہاتھ آگے بڑھا ہوا, تو فرماتے ہیں مولانا ماجد علی صاحب جونپوری رحمت اللہ علیہ کہ مجھے حیا آئی, شرم آئی کہ اتنے بڑے اللہ والے کا ہاتھ آگے بڑھائے اور میں اپنا ہاتھ کو پیچھے کھینچ لوں کہ نہیں حضرت میں نے بیعت کے نہیں کرنا. کہا میں نے حیا اور شرم میں ہاتھ رکھ دیا. پھر میرے مرشد فرماتے کہ حضرت پوری نے سنایا کہ مولانا ماجد علی صاحب جونپوری رحمت اللہ علیہ یہ واقعہ سنایا کرتے تھے اور روتے تھے, اور روتے ہوئے یہ بات عرض کرتے تھے کہ مولوی یحییٰ کا مجھ پر بہت احسان ہے. یہ واقعہ سنا کر حضرت ماجد علی صاحب جونپوری رحمت اللہ علیہ روتے تھے کہ مولوی یحییٰ کا مجھ پر بہت احسان ہے کہ میرا ارادہ بھی نہیں تھا اور مجھے زبردستی بیعت کرا دیا. زبردستی لگا دی بوتل آج منہ سے ساقی نے, زبردستی لگا دی بوتل آج منہ سے ساقی نے, میں کہتا ہی رہا ہاں ہاں نہیں ساقی نہیں ساقی. ارے یہ واقعہ سنا کر رویا کرتے تھے. تو میں عرض کر رہا تھا کہ حضرت جو ہے ہمارے بزرگوں نے منع کیا کہ داڑھی سے ایسے ایسے نہیں کرنا چاہیے ایسے ایسے, کیونکہ اس کی وجہ یہ ہے کہ بہرحال ہے تو یہ فضول حرکت. اس سے اکثر یہ ہوتا ہے جن لوگوں کو داڑھی کے ساتھ کھیلنے کی عادت ہوتی ہے تو اس کا نتیجہ یہ ہوتا ہے کہ ان کی داڑھی عجیب ٹیڑھی میڑھی سی ہوتی ہے. کوئی داڑھی کو یوں کرتا ہے, کوئی کسی کو یوں عادت ہوتی ہے, اور بازے تو کرتے ہی کیا ہے کہ عموماً چھوٹی عمر ہوتی ہے نا, تو ایسے کر کے چڑھاتے ہیں, گھسا لیتے اندر تاکہ ذرا کچھ کم سن جونیئر معلوم ہو. یعنی یہ گناہ ہے داڑھی کو, اس کو فقہ کی اصطلاح کے اندر اس کو داڑھی چڑھانا بولتے ہیں. ایسے کر کے جو داڑھی چھٹائی جاتی ہے یہ گناہ ہے, حرام ہے, یہ گناہ کبیرہ ہے. اور یہ تو یہ ہوا, اور جو لوگ یہ کرتے ہیں تو ان کی بازوں کو عادت ہوتی ہے ایسے داڑھیوں کو گھمانے کی, وہ بھی فضول, ان کی داڑھی بھی پھر ایسی ہوتی ہے کہ شمالی علاقوں کی سڑکوں کی طرح اس کی داڑھی بھی ایسی ٹیڑھی میڑھی ہوتی ہے. یہ فضول حرکت ہے, اور ایسے آدمی کے ساتھ یہ عالم ہوتا ہے کہ اب دیکھیں اس کو ہر وقت یوں یوں کر رہا ہے. لگا یہ شخص نماز میں بھی یوں یوں کر رہا ہوتا ہے. اب آپ بتائیے, ایک آدمی نماز پڑھ رہا ہے, اب لگا ہوا ہے, اس کی نماز بچے گی؟ گئی نا نماز, مفسد صلات ہوئی کہ نہیں ہوئی اتنی دیر؟ دادا یہ داڑھی یا داڑھی کا بچہ نہ اس سے کھیلے نہ اس سے کھیلے, یہ چیزیں کھیلنے کی نہیں ہے, فضول حرکت. اس فضول حرکت کی وجہ سے ہمیں اندازہ بھی نہیں ہوتا کہ ہم کتنی بڑی غلطی میں مبتلا ہو رہے ہیں اور اپنی نمازوں کو داؤ پر لگا رہے ہیں. اس لیے ایسا کام نہ کریں, اپنی آزاد ہاتھ کو آزاد رکھیں. تو میرے پیارے دوستو, میرے مرشد جو ہے دو واسطے سے حضرت گنگوہی رحمت اللہ علیہ کے شاگرد ہیں, مولانا شاہ عبد الغنی صاحب پھولپوری رحمت اللہ علیہ اور مولانا ماجد علی صاحب جونپوری رحمت اللہ علیہ. حضرت کی یہ سند عالی ہے دو واسطوں سے. تو مولانا شاہ عبد الغنی صاحب پھولپوری رحمت اللہ علیہ درس بخاری دے رہے تھے. ڈاکٹر عبدالحی صاحب عارفی رحمت اللہ علیہ حکیم الامت کے خلیفہ, حضرت پھولپوری کے پیر بھائی, چونکہ حضرت پھولپوری نے جونپور میں پڑھایا بھی وہاں کی شاہی مسجد کے اندر, اور مولانا اصغر علی میاں صاحب वो भी जौनपुर के अंदर पढ़ाई करते थे। ये दोनों लादा एक ही मदरसे में शाही मस्जिद में जौनपुर में ये भी पढ़ाते थे। इसलिए मुफ्ती शफी साहब रहमतुल्लाह ले अचो साहेब अचो आगे आचो, ये आगे भी और भी जगह है, बस सिंधी खत्म हो गई, आगे आ जाए। खत्म थी वही साहब। तो मौलाना माजिद अली साहब जौनपुर, तो मौलाना ये दोनों हजरात जौनपुर के अंदर पढ़ाई करते थे। तो मुफ्ती शफी साहब रहमतुल्लाह अलैह जब हजरत फुलपुरी रहमतुल्लाह अलैह की खिदमत में आते थे तो बहुत अदब से बैठते थे। हालांकि दोनों पीर भाई रहम फरमाए कि हजरत आप मेरे उस्ताद के दर्जे में, ये अरज करते थे। क्यों? क्यों? क्योंकि मौलाना असगर अली मियां साहब वो उस्ताद थे मुफ्ती शफी साहब के, और मौलाना फुलपुरी रहमतुल्लाह अलैह ने ये दोनों हजरत एक साथ पढ़ाते थे। हजरत आप मेरे उस्ताद के साथ आपने सबक पढ़ाया, इसलिए मैं आपका अदब अपने उस्ताद की तरह करता हूं। हजरत फुलपुरी रहमतुल्लाह अलैह दरसे बुखारी शरीफ दे रहे थे। डॉक्टर अब्दुल हई साहब आरफी रहमतुल्लाह अलैह हकीम उल उम्मत के खलीफा और पीर भाई वो आया करते थे, वो भी जौनपुर के रहने वाले थे। तो वो हजरत से मिलने फुलपुर आया करते थे, मोहब्बत थी आपस में, जौनपुर में मुलाकातें होती थी, दोस्ती थी, तो फुलपुर कभी आते थे और हजरत उनसे मिलने जौनपुर भी जाया करते थे बाद में। तो दरसे बुखारी हो रहा था तो हजरत डॉक्टर अब्दुल हिसाब आरफी रहमतुल्लाह अलैह ने अर्ज किया कि हजरत एक सवाल पूछना था आपसे। फरमाए कहिए। कहा हजरत जो हदीस शरीफ में आया अल्लाहुम्मा वसिल खताया बिमा इसल्जी वल बरदी, कि अल्लाह मेरी खताओं को मेरे गुनाहों को बर्फ के पानी से और ओले के पानी से धो दीजिए। हजरत इसके क्या माने हैं? मेरे मुर्शिद फरमाते हैं कि हजरत फुलपुरी रहमतुल्लाह अलैह जब कोई बात हजरत को मालूम ना होती तो हजरत गर्दन झुका लेते। तो हजरत ने गर्दन झुका ली, थोड़ी देर के बाद जब गर्दन उठाई तो हजरत की आंख में चमक थी, चेहरे पर सुर्खी थी, एक जोश, और फरमाया अल्हम्दुलिल्लाह जवाब आ गया। हजरत ने फरमाया कि देखिए जब इंसान कोई अल्लाह की नाफरमानी करता है, गुनाह करता है, तो उसकी उस गुनाह की वजह से दो बात पैदा होती है। एक तो गुनाह की वजह से उसके दिल में गर्मी आती है, बेचैनी, बेसुकूनी। मौलाना शाह मोहम्मद अहमद साहब रहमतुल्लाह अलैह फरमाते हैं उफ कितना है तारीख, उफ कितना है तारीख गुनहगार का आलम, उफ कितना है तारीख गुनहगार का आलम, और अनवार से मामूर है अबरार का आलम। अल्लाह ताला के फरमा बरदारों के कल्ब में एक ऐसी ठंडक, सुकून और इत्मीनान कि वो गुनहगार उसका तसव्वुर नहीं कर सकता। लगा गुनाहगार के दिल में घबराहट, गर्मी, बेचैनी, बेसुकूनी होती है जिसकी वजह से उसको कहीं सुकून आराम नहीं मिलता किसी चीज में, यहां तक के पढ़ाई में दिल नहीं लगता। कुरान मजीद तालिम के सामने होगा लेकिन गुनाह की नौसत ऐसी होती है कि कुरान मजीद की तिलावत में दिल नहीं लगता, तसिया से दिल घबराता है। फिका है, हदीस शरीफ सामने है लेकिन उसका दिल कहीं और अटका हुआ है। बदनजरी की नहुसत ऐसी है कि औरतों को देखना या लड़कों को देखना, ये मेरे ख्याल में वो डॉक्टर साहब ही काम करेंगे इसका। जालिम का दिल नहीं लगता, घबराहट होती है, यहां तक कि दिल चाहता है मैं मदरसे से भाग जाऊं। वो इबादत भी करता है तो ऐसे जैसे किसी ने जबरदस्ती उसको इबादत पे लगा दिया। क्या आलम, और आशिक का क्या हाल होता है? आ मेरे मुर्शिद फरमाते हैं कि रात के 3 बजे हजरत फुलपुरी रहमतुल्लाह अलैह उठा करते थे और हजरत इस्तिंजे के लिए लोटा लेकर जा रहे हैं क्योंकि बैतुल खला नहीं, खेतों में जाना, इस्तिंजे के लिए जा रहे हैं, ये शेर पढ़ते हुए जा रहे हैं। आशिक की इबादत का अंदाज देखिए, इश्क मन पैदा हुआ दिल भर नापदी, इश्क मन पैदा व दिल भर नापदी, मेरा इश्क जाहिर है, मेरा इश्क नजर आ रहा है लेकिन जिस महबूब की खातिर मैं उठा हूं اور اس کے لیے استنجا کر رہا ہوں، وضو کر رہا ہوں، وہ میرا محبوب دکھائی نہیں دیتا، دلبر ناپدید، دلبر نظر نہیں آ رہا. واہ کیا نام رکھا دلبر، اللہ کا نام. بات تو یہی ہے، حقیقی جو دل کو کھینچنے والا اور دل کو موہ لینے والا اور دل کی لذت اور دل کا چین اور قرار، وہ تو اللہ تعالیٰ کی ذات ہے میرے دوستو. باقی جن لوگوں کو ہم دلبر بول رہے ہیں، ان دلبروں کا عالم یہ ہے، ان جن کی داڑھی مونچھنی ہے اس کو بھی کہہ رہے ہیں دلبر، عورتوں کو کہہ رہے ہیں یہ دلبر ہے، لیکن اس دلبر کا عالم یہ ہے کہ اسی لڑکے کی جب مونچھیں آ جائیں گی، اس کی داڑھی نکل آئے گی. اب پہلے جس کو دیکھ کر آنکھوں میں آنکھیں ڈال کر بات کر رہے تھے، اور جس کے موبائل میں بیلنس ڈالا جا رہا ہے، اور جس کو ربڑی کھلائی جا رہی ہے، اب اس کو دیکھ کر بھاگ رہے ہیں. دلبر نہیں ہے، عشق من پیدا و دلبر ناپدید، درد و عالم ہی چنی دلبر کے دید. اے دنیا والو، ذرا بتاؤ دنیا میں تم نے کوئی ایسا محبوب دیکھا ہو کہ بغیر دیکھے جس پر فدا ہو رہے ہو؟ دیکھا نہیں ہے. آ میرے مرشد جی آپ فرمایا کرتے ہیں کہ دیکھو 70 صحابہ نے احد کے دامن میں بغیر اللہ کو دیکھے، نبی صلی اللہ علیہ وسلم کی صحبت سے برکت سے وہ ایمان وہ یقین حاصل کیا کہ بغیر دیکھے 70 صحابہ نے اپنی جانوں کا نذرانہ پیش کر دیا. اگر ہم ان کو دیکھ لیتے تو مر ہی نہ جاتے، اگر ہم ان کو دیکھ لیتے تو مر ہی نہ جاتے. نگاہ اولی دل نگاہ واپسی ہوتی، حضرت والا نے یہ شعر سنایا. اس لیے میرے دوستو ایک عاشق کی نماز ہے اور ایک وہ ظالم زبردستی نماز پڑھتا ہے. کیوں؟ گناہوں کے اندر، گناہوں کی نحوست کی وجہ سے اب اس کا دل نماز میں نہیں لگ رہا، قرآن پاک کی تلاوت میں نہیں لگ رہا، سبق میں بیٹھا ہے اور استاد کو بھی پتہ چل رہا ہے کہ اس کا دل یہاں نہیں ہے، یہ سبق میں ہے ہی نہیں. کیوں؟ اس کا دل کہیں اور پھنسا ہوا ہے. کہاں پھنسا ہوا ہے؟ دل جس کا پھنس گیا ہو کسی زلف یار میں، دل جس کا پھنس گیا ہو کسی زلف یار میں، کیا لگے گا جی اس کا کسی کاروبار میں؟ یعنی دنیا کے کام کا نہیں رہتا یہ ظالم، تو دنیا کے کام کا نہیں رہتا، دین کا کیا رہے گا؟ یہ تو دنیا کا بھی نہیں رہتا. لہذا گناہ کی ایک نحوست ہے کہ گرمی، بے چینی، گھبراہٹ، یہ گناہ کی ایک نحوست ہے. اور فرمایا کہ گناہ کا دوسرا جو اثر ہوتا ہے وہ اثر یہ ہوتا ہے کہ اندھیرے آتے ہیں، ناامیدی پیدا ہوتی ہے، ناامیدی، مایوسیاں، اللہ تعالی سے وحشت ہونے لگتی ہے، اس کو نیک کام سے وحشت ہونے لگتی ہے، نیک لوگوں سے وحشت ہونے لگتی ہے، یہ گناہ کی نحوست ہے. اس لیے میرے مرشد نے فرمایا، حضرت بھولپوری رحمتہ اللہ نے فرمایا کہ یہ جو سرور عالم صلی اللہ تعالی علیہ وسلم نے یہاں پر دعا مانگی، اللہم اغسل خطایا بماء الثلج والبرد، کہ برف کے پانی سے اور اولے کے پانی سے. فرمایا کہ برف کا پانی کی خاصیت ٹھنڈک کی ہے اور اولے کی خاصیت روشنی اور چمک کی ہے، کیونکہ اولا چمکدار ہوتا ہے، روشن ہوتا ہے. تو آپ صلی اللہ علیہ وسلم نے دعا مانگی، کیا مطلب؟ وہ جو گناہ کے جو گرمی ہے وہ برف کے پانی سے ٹھنڈک میں تبدیل ہو جائے، اور وہ جو گناہوں سے اندھیرے پیدا ہوئے ہیں وہ اولے کے پانی سے دھو دے تاکہ وہ روشنی سے تبدیل ہو جائے. سبحان اللہ، درے راز شریعت کھولتی ہے زبان عشق جب کچھ بولتی ہے، درے راز شریعت کھولتی ہے زبان عشق جب کچھ بولتی ہے، خرد ہے محو حیرت اس زبان سے، بیان کرتی ہے جو آہو فغا سے. کہاں پاؤ گے صدرہ بازغا میں، کہاں پاؤ گے صدرہ بازغا میں، نہاں جو غم ہے دل کے حاشیہ میں. وہ منطق فلسفے میں نہیں آ سکتا جو اللہ کی محبت کا درد جو اللہ تعالیٰ اپنے اولیاء کو عطا فرماتے ہیں، وہ کتابوں میں اوراق میں نہیں آ سکتا. کہاں پاؤ گے صدرہ بازغا میں، نہاں جو غم ہے دل کے حاشیہ میں. ارے یارو جو خالق و شکر کا، جمال شمس کا، نور قمر کا، نہ لذت پوچھ پھر ذکر خدا کی، حلاوت نام پاک کبریا کی. وہ شاہ دو جہاں جس دل میں آئے، وہ شاہ دو جہاں جس دل میں آئے، مزے دونوں جہاں سے بڑھ کے پائے. وہ شاہ دو جہاں جس دل میں آئے، مزے دونوں جہاں سے بڑھ کے پائے. یہ دولت ملتی ہے کہاں سے، یہ دولت ملتی ہے کہاں سے، بتاؤں میں یہ ملے گی کہاں سے، یہ ملتی ہے خدا کے عاشقوں سے، یہ ملتی ہے خدا کے عاشقوں سے، دعاؤں سے اور ان کی صحبتوں سے. صحبتوں کا یہی راز ہے، اللہ تعالیٰ کی محبت کا درد یہ اللہ والوں کے قلوب سے منتقل ہوتا ہے میرے دوست، کیونکہ وہ درد کتابوں میں آ نہیں سکتا. ہمارے بزرگوں نے یہی وہ درد ہے، یہ ہمارے اکابرین نے یہی درد اللہ والوں کے باوجود عالم ہونے کے، باوجود مفتی ہونے کے، باوجود درسیات سے فارغ ہونے کے، لیکن اللہ والوں کی صحبت میں بیٹھ کر اللہ تعالیٰ کی محبت کا درد حاصل کیا. نتیجہ یہ ہوا کہ ان کا درس درس تھا، ان کی نماز نماز تھی، ان کا ذکر ذکر تھا، ان کی تلاوت تلاوت تھی، ان کا دین دین، تبلیغ تبلیغ ہوتی ہے میرے دوستو جب اللہ کی محبت کا درد سینے میں منتقل ہوتا ہے، اور یہ قلوب اولیاء سے منتقل ہوتا ہے. اور آگے کیا فرمایا، وَنَقِّ قَلْبِ مِنَ الْخَطَايَا. کیا عجیب سرور عالم صلی اللہ علیہ وسلم کی دعا ہے، وَنَقِّ قَلْبِ مِنَ الْخَطَايَا كَمَا يُنَقَّى الثَّوْبُ الْأَبْيَضُ مِنَ الدَّنَسِ، کہ میرے دل کو ایسا اجلا فرما دیجئے، ایسا پاک اور روشن فرما دیجئے کہ جیسے سفید کپڑے سے میل کچیل دور کی جاتی ہے. کیا عجیب، اللہ اکبر، سرور عالم صلی اللہ علیہ وسلم کے علوم نبوت کی کیا عالم، کہ سفید کپڑے سے جیسے میل کچیل کو دور کرتے ہیں. ادھر آ جائیے، ہاں ادھر آ جائیے، آئیے ادھر، اچھو صاحب ویو ویو ہٹا دیں، تھوڑا سا جس کو دھکا دے یہ لڑک کے وہاں چلا جائے گا، لڑکانیدن کر دیجئے، یہ مصدر تلاش نہ کرنا بھائی، لڑکانیدن. میرے پیارے دوستو، سرور عالم صلی اللہ علیہ وسلم کے علوم نبوت دیکھی، کیا عجیب ایک مثال سمجھایا کہ دیکھو سفید کپڑے پر دھبا لگ جاتا ہے. اس سے وہ حدیث شریف سمجھ میں آ گئی کہ جب سرور عالم صلی اللہ علیہ وسلم فرمایا کہ جب بندہ گناہ کرتا ہے تو اس کے دل پر ایک سیاہ نقطہ لگ جاتا ہے، تو گویا کہ دل جو ہے وہ سفید کاغذ کی طرح ہے، سفید کپڑے کی طرح ہے. اب اس پر نقطہ لگ گیا تو سفید کپڑے پہ نقطہ کیسا ہوتا ہے، کیسا محسوس ہوتا ہے؟ لہذا دل پر بھی وہ نقطے کا اثر یہ ہوتا ہے کہ وہ اس کو جیسے انسان اس کے سفید کپڑے پر نقطہ لگ جائے، اب نقطہ لگ جائے اس کو نماز میں کسی چیز میں مزہ نہیں آتا. لہذا کہیں جا رہے کپڑے پر کچھ گر گیا تو اس کو حالانکہ ذرا سا معمولی سا بھی ہو لیکن مزہ نہیں آئے گا، کیونکہ دعوت میں جانا ہے نا، ولیمے کی دعوت ہے یا کسی اور بڑی دعوت میں خاندان کی، تو اس کو مزہ نہیں آئے گا. اس پر ایک بات یاد آئی، میرے مرشد فرماتے کہ دیکھو غصہ بڑا چالاک ہوتا ہے، ہمیشہ کمزوروں پر آتا ہے، غصہ بڑا چالاک ہمیشہ کمزوروں پر آئے گا. اب اس پر ایک واقعہ سنیے، دونوں باتوں کو جمع. ایک صاحب جا رہے تھے ایسے ہی کلف والے کٹ میں، چیئرمین کا لٹھا پہن کر اکڑا ہوا اور خود بھی اکڑ اکڑ کے جا رہے تھے. ایک بلڈنگ کے نیچے سے گزرے تو کسی کوئی چیز پھینکی اوپر سے، اب وہ کپڑوں پہ آ کر گری. اب جو غصے سے دیکھا تو وہ دال تھی، بڑا غصہ آیا. اس نے کہا وہ دو چار نکالی خاص قسم کی چیزیں، پارک کلمات، کہ جس کی وجہ سے پتا چلتا ہے کہ ماشاءاللہ حضرت صاحب کتنے بڑے نیک آدمی ہیں، وہ ایسے مبارک کلمات نکالے. اس لیے سوچنا چاہیے کہ ہم اپنی داڑیوں کے ساتھ، ہم ٹوپی پگڑی اور نیک ہولیے میں اگر اپنی زبان سے وہ مبارک کلمات نکالیں، پتہ چلے گا ماشاءاللہ کتنے نیک آدمی ہیں. اگلا بھی کہے گا ہاں جناب ایک دو اور نکالیے. اس لیے مومن اور گالی یہ جمع ہونا عجیب، یعنی مومن اور گالی کا جمع ہونا یہ عجیب چیز ہے. مومن داڑھی والا تو اور زیادہ، مومن کا کہ مومن اور گالی ہو کہ تیری ماں کو تیری بہن کو اس نے وہی گالی دی. اس نے کہا کیا بات ہے، اوپر سے آواز آئی کیا بات ہے؟ اس نے کہا نیچے اتر. اس نے کہا اچھا ابھی آتا ہوں. اب وہ جو نیچے اترا تو آیا ایک باڈی بلڈر. اس نے کہا ہاں بھائی کیا بات ہے؟ اس نے دیکھا باڈی بلڈر. اس نے کہا یہ دال تو بڑے مزے کی ہے، تھوڑی سی پلیٹ میں مل جائے گی؟ آہ میرے مرشد فرماتے دیکھو کتنا غصہ چالاک ہوتا ہے. پہلے تو غصے میں آئے یہ کر دوں گا، اس نے کہا باڈی بلڈر ہے یہ میری ہڈی پسلی ایک کر دے گا. اب کہاں گیا غصہ؟ अब नहीं आए ना गुस्सा, ये बड़ा चालाक होता है अपनी बीवियों पर कमजोरों पर गुस्सा आना, क्या शराफत है भाई। एक औरत कमजोर है अब उसको मार रहे, ये कौन सी शराफत है, ये कौन सी बहादुरी है भाई। बहादुरी तो होती कि सिपाही जो है, एक मामूली सा सिपाही जिसके कोई फूल नहीं लगा हुआ, अभी नया नया भर्ती हुआ है, जरा उसको तो गुस्सा करके दिखा, उसको बोले सही सही मुझे मुखे गुस्सो न थी अचे ताबेदार आया सही तवा जो ताबेदार आ। उस वक्त तो कैसा बंदे थे, पुत्र बने हुए होते। हाँ, इसलिए मेरे दोस्तों गुस्सा बड़ा चालाक होता है, हमेशा कमजोरों पर आता है। औरतें कमजोर है ना, बीवियां कमजोर है ना, तो उस वक्त लड़ा देखना चाहिए, खुसूसन दीनदारों को। ये आपके मोहतरम साहब है ना, अरे भाई मौलाना तशरीफ लाइए आगे, आ रहे हैं आगे। अच्छा, इस रास्ते से इधर जगह बनाओ यार, इधर तुम इधर खसक जाओ, इधर खसक जाओ, बस यहाँ बैठ जाएंगे। आइए जनाब, अस्सलाम वालेकुम, भली करे आया सही। अच्छो आपसे मुलाकात हुई थी, याद आ गया मुझे, माशाल्लाह। हम मिटियारी गए थे आप, माशाल्लाह। जी जी जी, माशाल्लाह। देखिए इतना मिटाया, जल्दी जल्दी भागे आ रहे हैं शेख की मोहब्बत में, कि भाई शेख का खादिम आया हुआ है, तो ये शेख का खादिम, ये भी अलामत मोहब्बत है, मोहब्बत शेख में शामिल है ये, कि शेख का एक खादिम आया हुआ है, चलो भागे भागे जाओ, माशाल्लाह। तो मेरे प्यारे दोस्तों, जिस तरह से उजले सफेद कपड़े के ऊपर कोई धब्बा अजीब लगता है, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने वो दुआ मांगी, सुभान अल्लाह, कि जो हमारा जो दिल है, ये दिल पर अगर गुनाह का धब्बा हो तो मोमिन को चैन से नहीं बैठना चाहिए, जब तक वो अल्लाह ताला से माफी रो रो कर आहोजारी करके उससे माफी करवा कर अपने दिल को उजला और पाक साफ ना करते, कि अल्लाह दिल को धो दीजिए, ऐसा धो दीजिए मेरी खताओं को, ऐसा धो दीजिए जैसे सफेद कपड़े में से मैल कुचैल दूर करते हैं, फिर कितना उजला और रोशन और कितना साफ सुथरा और भला मालूम होता है। इस पर एक शेख की बात याद आई, हजरत की एक अजीब दुआ है मौलाना, हजरत की एक दुआ है कि या अल्लाह मेरे दिल को सोने के तराजू तोलने वाला दिल बना दीजिए। सुनी नहीं दुआ हजरत से, लकड़ी तोलने वाला तराजू ना हो। हजरत वाला ये दुआ मांगते, मैं सुन रहा कई दफा सुना, तो मैं पहले जहां मेरी कराची विदाई थी वहां लकड़ी का टाल था, तो मुझे समझ में नहीं आया कि इसके क्या माने, कि हजरत ने फरमाया कि ये दुआ यानी मेरा दिल इतना हसास हो कि एक मामूली जर्रा भी महसूस हो आपकी नाफरमानी का, ऐसा ना हो कि हम गुनाह करें और हमें एहसास भी ना हो कि हम गुनाह कर रहे हैं, पता चला बीवी की पिटाई कर रहे हैं और दिल इतना सख्त है कि हमें एहसास भी नहीं हो रहा कि हम पिटाई कर रहे हैं और हम इसको अपना हक्के मर्दानगी समझ रहे हैं, ऐसा बुरे फेल करके हक्के मर्दानगी समझ रहे हैं और हक्के इलाकाई हक समझ रहे हैं इसको, कि हमारे इलाके का रिवाज हमारी मर्दानगी का रिवाज है और मर्दानगी का हक है कि हम ये काम करें। तब मैं और हजरत ने जो ये तस्वीर दी कि लकड़ी तोलने वाला तराजू ना बना, इसके क्या माने, ये समझ में नहीं आया। तब वो वहां पर लकड़ी के टाल पर गया, उससे दोस्ती थी, मैंने कहा क्या हाल है जनाब, मैंने कहा यार जरा तराजू तोलो। अब वो होता उतना 8-8 फीट ऊंचा, 10-10 फीट बड़ा ऊंचा लंबा होता है, तो मैंने कहा यार जरा तोलो, उसने अच्छा, मैंने कहा उसने लकड़ी डाली, यकीन जाने इतनी बड़ी बड़ी 2-4 लकड़ी डाल दी, कांटा हिला तक नहीं, इतनी बड़ी बड़ी लकड़ियां कांटा हिला तक नहीं। आह, तब मुझे उस शेख का मजबूत समझ में आया कि मेरे मुर्शिद ने फरमाया जालिम ऐसा तुम्हारा दिल ऐसा मुर्दा ना हो, ऐसा बेहिस ना हो कि गुनाह कर रहे हैं और एहसास से गुनाह खत्म हो गया, बदनजरी कर रहे हैं, एहसास नहीं कि वो औरतों को देख रहे हैं या लड़कों को देख रहे हैं, अखबार में तस्वीरों में मशगूल है, एहसास नहीं कि हम गुनाह कर रहे हैं, अगर हम दाढ़ी मुंडा रहे हैं एहसास भी खत्म हो गया कि हम ये गुनाह कर रहे हैं, हमारी शलवार टखनों से ऊपर नीचे है तो शलवार मर्दों के लिए जबकि गुनाह है, लेकिन एहसास ही खत्म हो गया कि यह भी गुनाह है। लगा बहुत हुआ तो डर कर मोहतमिम साहब या उस किसी के सामने शलवार टखनों से ऊपर फिर वापस नीचे कर ली। और मेरे प्यारे दोस्तों, दीनदारों पर यह हरगिज अच्छा नहीं लगता, ये दीन कहते हैं दीनदारों से मैचिंग नहीं होती, मैचिंग का लफ्ज है ना, तो सब जानते हैं, क्रिकेट मैच भी खूब जानते हैं कि तालिबी भी बड़ा शौक होता है क्रिकेट मैच देखने का, इसलिए जाकर होटल पर बैठकर जरा चाय पीने जा रहे हैं, जरा थोड़ी शाहिद आफरीदी की बैटिंग देख लेंगे। अल्लाह ताला ने आपके आशिकों के लिए फरमाया वल्लदीन ला यशहदून अज़ूर, कि अल्लाह के जो आशिक हैं वो गुनाहों की मजलिसों में नहीं जाते। तो याद रखना, होटल पर बैठकर चाय पीना जहां टीवी भी चल रहा है कैसे जायज हो जाएगा? चलो जायज तो है, लेकिन फिर फिका से वो बाबुल कराहिया वो कहां जाएंगे? कहते जी मुक्तदा के लिए, मुक्तदा के लिए बात जायज काम भी जायज नहीं होते। क्यों? क्योंकि वो आलिम बन रहा है, हाफिज बन रहा है, तबलीगी जमात में जाता है, अल्लाह वालों का सोहबत याफ्ता है। तो पता ही चला कि आशिकों की कुछ अलामत होती है जनाब। ये क्या बात है कि वहां होटल पर चाय, कि जी मुफ्ती साहब से हमने फतवा लिया है, मौली साहब क्या कहते हो, मुफ्ती साहब से फतवा ले कहते होटल पर चाय पीना जायज है। मैं इंकार नहीं कर रहा, लेकिन आशिकों का मेरे दोस्तों देखना चाहिए। लहजा ज्यादा हो कि चाय बनाने का इंतजाम नहीं है, खरीद कर ले आए, बैठे नहीं वहां पर, किसी से मंगवा ले। यही है ना भाई, मेहमान आया, मौका नहीं है, बीवी बीमार है या बीवी मेके गई हुई है, मान लो ऐसा मौका आया तो ले आए, मंगवा ले, खुद ना बैठे वहां पर। वरना कहेंगे देखो मौलवी साहब भी टीवी पर प्रोग्राम देख रहे हैं, इंडियन फिल्में चलती हैं और जनाब दाढ़ी वाले वो जाकर बैठते हैं। जैसे सुनाया एक दोस्त ने सुनाया कि एक शख्स था, जरा दाढ़ी वाड़ी थी, अब वो जाकर नमाज भी कहीं पढ़ाता था, ऐसी छोटी छोटी मस्जिदों, लेकिन फिल्मों का बड़ा शौकीन था। ऐसे सिनेमा में पहुंच गया, सिनेमा और रुमाल डालकर जाता था। तो एक दिन जो है वो फिल्म देख रहा था, तो वो वेटर आया बेरा, उसके लिए बर्गर और पेप्सी लेकर। उन्हें लीजिए जनाब, ये किसके? कहा जी आपके लिए। अब मैंने तो नहीं मंगवाया। नहीं नहीं आपका ऑर्डर है जनाब। कहा नहीं नहीं मैंने नहीं मंगवाया। पीछे से आवाज आई, मौलवी साहब ले लीजिए, मैंने भिजवाया है। तो सोचना चाहिए, अगर हम रुमाल डालकर जा भी रहे हैं तो सोचना चाहिए कब तक मखलूक को धोखा देंगे। मेरे मुर्शिद ने फरमाया कि वो लकड़ी तोलने का तराजू ऐसा ना हो गुनाह करें और एहसास से गुनाह भी ना हो, नाफरमानी करें एहसास से नाफरमानी भी खत्म हो जाए, एहसास होना चाहिए। लादा फरमाया, अब मेरे मुर्शिद, अब सर्राफ, ये तो लकड़ी का तराजू है, और सोने का तराजू क्या आलम होता है? आजकल जो तराजू आता है उसको तो शीशे में बंद करते हैं, वो बिल्कुल बंद होता है, पहले खुला होता था। तो सोन सुनार जिन जो चोर होते थे वो क्या करते थे, फूक मारी सोना डाला, वो सिर्फ फूक से भी वो कांटा झुक जाता है और वजन बढ़ जाता है, तोल में ज्यादा आता है वजन। और जो सर्राफ ईमानदार सोना तोलते हुए अपना सांस भी रोक लेते हैं कि वजन ज्यादा ना हो, ग्राहक का हमारे नुकसान ना हो, धोखा ना हो उसके साथ। सुभान अल्लाह, आह मेरे मुर्शिद की बात समझ में आ गई। फरमाया अल्लाह हमारा दिल इतना हसास हो जाए कि नाफरमानी का एक जर्रा तो दूर की बात है, आशारिया तो दूर की बात है, तसव्वुरे नाफरमानी भी हमें मौत मालूम हो। सफेद कपड़े पर एक धब्बे को हम बर्दाश्त करने को तैयार नहीं है। सुभान अल्लाह, सरवर आलम सल्लल्लाहु अलैहि वसल्लम फरमाए इतना दिल उजला पाक साफ हो जाए कि जैसे सफेद धब्बे पर एक नुक्ता पड़ जाए हम कहते हैं नहीं भाई इसको जल्दी से साफ करो या कपड़े तब्दील करो, भाई दावत में जाना है, तो ऐसा उजला हो जाए। और फिर आगे क्या दुआ मांगी? सुभान अल्लाह, अब जौके नबूवत देखिए, दुआ मांग रहे हैं वबाइद बैनी वबैन खताया कमा बात बैनल मशरिकी वल मगरिब, बाइद मुबादत बाबे मुफालत है जिसका ये अम्र है, पता ही चला। और बाबे मुफालत फेले मुतादी है, जानिबैन की तरफ से जरूरी है, तो पता ही चला कि हम भी गुनाह से भागे और गुनाह को भी अपने से दूर रखें। पता चला गुनाह को तो करीब रख के हम दूर रहने की फिक्र कर रहे हैं, काम नहीं बनेगा, जानिबैन से हो। इसलिए बाज मरतबा क्या होता है, कोई आदमी किसी लड़की के इश्क में गिरफ्तार हो जाता है तो जब वो बयान सुनता है तो कहता है नहीं भाई अब तो मैं हाफिज बन रहा हूं, अब तो मैं आलिम बन रहा हूं, बस कर, तो पता चला वो जान नहीं छोड़ती। कभी कोई लड़का शरीफ होता है वो कोई बयान सुन लेता है कि दाढ़ी बगैर दाढ़ी वाला लड़का जिस छोटी उम्र का है, अब कोई उसको मिरिंडा पिला रहा है, कोई उसको जो है अंडा खिला रहा है, कोई उसको चाय पिला रहा है गलत काम के लिए, पटा रहा है, लेकिन वो लड़का इंकार करता है। अब वो जो है वो बड़ा है, अब वो उस पर जो है मुआशरती रोक डालता है, सियासी रोक डालता है,
बड़े होने का अपना रोप डालता है माल की वजह से, तो ऐसा ना हो। आप सत्संग में दुआ मांगी, दोनों जानी बहन की तरफ से हो, जानी बहन की तरफ से हो कि क्या अल्लाह हमें गुनाह को, हमको गुनाह से दूर कर दे और गुनाह को हमसे दूर कर दे। क्यों? कमा बात था बैनल मशरकी वल मगरिब। सुभान अल्लाह, क्या मिसाल दी। मेरे मुर्शिद की यहां पर तकरीर फरमाते गए, देखो मशरक मगरिब की मिसाल क्यों दी, इसलिए कि मशरक मगरिब से नहीं मिलेगा, मगरिब मशरक से नहीं मिलेगा, तालीक मुहाल बिल मुहाल है। लला इल्ला ऐसा ही कर दीजिए, जैसा मशरक मगरिब से मिलका मिलना मुहाल है, उसी तरह या अल्लाह अपनी मोहब्बत में हमको ऐसा फरमा दीजिए कि हम गुनाह से दूर हो जाए और गुनाह भी हमसे दूर हो जाए। तो पता चला हम तो गुनाह से दूर होना चाह रहे लेकिन गुनाह में पकड़ ला के पास मर्तबा है। अब सुन लिया जी, भाभी से पर्दा है, भाभी से पर्दा है ना, चची मुमानी से पर्दा है, साली से पर्दा है, बीवी की बहन उससे भी पर्दा है, खाला मामू फुप्पी चचा की बेटियों से पर्दा है। अब उसने कहा जी पर्दा करना है कि जी मैं तो मदरसे में पढ़ाता हूं, मदरसे में पढ़ता हूं, पढ़ाता भी हूं, तबलीग में जाता हूं, बुजुर्गों के पास जाता हूं, ये तो है गुना। अब उसने कहा जी पर्दा करना है कि किसी साली ने कहा, भाभी ने कहा, किसी खाला दादा ने, हम देखते कैसे पर्दा करता है। हाँ ऐसा भी होता है, वो पर्दा करना चाहता है, वो पर्दा करना चाहता है और अगला जो है वो पीछे पड़ जाता है कि देखते कैसे पर्दा करता है, बड़ा आया पर्दा करने वाला। तो इसलिए यहां पर सरवर आलम सल्लल्लाहु अलैहि वसल्लम ने दुआ सिखाई कि अल्लाह से मांग लो कि अल्लाह हम तो पर्दा करना चाहते हैं। गोया कि उसकी मिसाल हो गई ना, एक कुल्ली बयान की जा रही है कि वो मिसाल हो गई कि हम तो पर्दा करना चाहते हैं। ऐसा ना हो कि जिन नामहरमों से हमें पर्दा करना है वो हमारे पीछे पड़ जाए। दादा ऐसी मिसालें मौजूद है, खानदान में ऐसा होता है। देखो भाई टेक ना लगाओ, आगे होके बैठो। बूढ़ों को और बीमारों को इजाजत है, अगर कोई बीमार है वो टेक लगा सकता है, लेकिन खबरदार कोई और टेक ना लगाए। अगर बीमार है तो लगा लो टेक, कमर मजबूत रखो, अभी बहुत सारे काम करने हैं, अभी दीन का काम करने के लिए आगे बढ़ने, अभी से कमर टेक कर बैठ गए तो क्या नतीजा होगा। अभी हम आजम और हौसला ये क्यों है कि हम अल्लाह के मोहब्बत में दीन का काम करेंगे, दीन की नशर की अल्लाह कबूल फरमाए, अभी से कमर टेक कर बैठ गए भाई, अभी से हिम्मत हार बैठे। जरा हिम्मतों को जवान रखे, और दीन की बात का अदब भी यही है कि अदब से बैठे। मेरा शेख हजरत को देखा मौलाना, हजरत वाला 80 बरस से ज्यादा उम्र है अभी तक यूं बैठते हैं, अभी तक। और हजरत ने फरमाया कि मुझसे मेरे शेख फूलपुरी रहमत में फरमाया था कि ऐसे बैठा करो क्योंकि वरना बुढ़ापे में फिर यूं हो जाओगे। ऐसा अभी तक ऐसे बैठते हैं माशाल्लाह, 84 से ज्यादा उम्र है हजरत की, लेकिन माशाल्लाह अभी तक यूं बैठते। एक बात और, बरतानिया के अंदर हजरत वाला का बयान हुआ, बयान क्या, हजरत वाला का बयान एक अजीब, अल्लाह ताला करोड़ों जान अता फरमा दे कि बयान फरमा रहे तो बस अजीब एक मजा, यानी न बादशाहत याद, न दुनिया याद, न हसीन याद, न माल दौलत याद, कुछ नहीं। जब सुनने वालों का यह हाल है तो कहने वाले का क्या हाल होगा। जिस कल्ब की गर्मी ने दिल फूक दिए लाखों, जिस कल्ब की गर्मी ने दिल फूक दिए लाखों, उस कल्ब में या अल्लाह क्या आग भरी होगी। कि जिनकी सोबत याफ्ता फैज याफ्ताओं का आलम यह है कि उनकी सोबतों से लोग अल्लाह वाले बन रहे हैं, तो उस शेख का क्या आलम होगा। हजरत वाला का भी शेर है, फरमाते हजारों नहरें हुई मेरे दरिया से जारी, हजारों नहरें हुई मेरे दरिया से जारी, मगर फिर भी मेरे दरिया की तुगयानी नहीं जाती। सुभान अल्लाह। हालांकि कायदा यह है कि जब दरिया से नहर निकल जाती है दरिया का पाट कम हो जाता है, उसकी तेजी में कमी आ जाती है। वाश ये अल्लाह की मोहब्बत का दरिया अजीब है मेरे दोस्तों। यानी कितने लोग फायदा उठा रहे हैं, तो वो फायदा उठाने वालों की अपनी नहर जारी हो जाती है और वो अल्लाह ताला उस आशिक की दरिया की तेजी को और तलातुम को और बढ़ा देते। दरियाए मोहब्बत का यह आलम है। लहदा शेख की जबान बंद हो, बाज मरता ऐसा अल्लाह वालों की जबान बंद कर देते अल्लाह ताला, ये उनका तकवीनी इंतजाम है। एक तो बताना होता है उनके शागिर्द मुतवस्लीन को, देखो तस्लीम और रजा का मकाम, देखो सब्र तस्लीम और रजा, अल्लाह के फैसले पर राजी रहना कि शिकन नहीं है माथे पर, हर वक्त मुस्कुरा रहे हैं, बल्कि गमगीन लोगों को गम आने वाले जो गमगीन है वो ऐसे मुफर्रे हैं और ऐसे फरहत पहुंचाते हैं कि अगला भी मस्त और खुश होकर आगे जाता है।
سبحان اللہ.
میرے پیارے دوستو, بعض مرتبہ گناہ انسان بچنا چاہتا ہے لیکن گناہ پکڑ لیتا ہے, اس لیے آپ سسل میں دعا سکھا دی کہ اللہ ایسا کر دیجئے کہ ہم گناہ سے دور اور گناہ ہم سے دور ہو جائیں. ایسا نہ ہو کہ ہم گناہ سے تو بھاگیں لیکن گناہ ہمیں پکڑ لے, ہم گناہ سے بھاگیں اور گناہ ہمیں پکڑ لے, ایسا نہ ہو. لہذا آپ کر دیجئے ہم کو گناہ سے دور, گناہ کی اتنی نفرت ڈال دیجئے کہ گناہ کا تصور بھی ہمیں موت معلوم ہونے لگے, لیکن گناہ کو بھی ہم سے دور کر دیجئے. کیونکہ بعض مرتبہ انسان سگریٹ چھوڑتا ہے, اب سگریٹ تو چھوڑ دی لیکن بعض مرتبہ کوئی قریب آ کر سگریٹ پینے لگتا ہے, پھر وہ پرانا نشہ یاد آتا ہے, پرانا کفر یاد آنے لگتا ہے کہ چلو یار دوبارہ نسوار چھوڑ دیا, اب دوبارہ سے نسوار رکھنا شروع کر دی. شیشہ, 2100, 1100, جیم, گٹکا, پان پراگ وغیرہ وغیرہ, یہ سب ہے نا, وہ بتاتے ہیں. یہ نام مجھے انہوں نے یاد کرایا, بتانے والوں نے, ایک صاحب نے بتایا, یہ سب روزانہ 500 روپے کا کھاتے تھے وہ. تو اس لیے میرے دوستوں, میرے بھائیوں, سرور عالم صلی اللہ تعالی وسلم نے یہ دعا مانگی کہ یا اللہ گناہ کو ہم سے دور, ہم کو گناہ سے دور فرما دیجئے. پھر اس پر میرے شیخ نے دیکھیے ایک واقعہ بھی سنایا, حضرت یوسف علیہ السلام کا واقعہ. عزیز مصر کی بیوی پیچھے بھاگی, آپ جب گناہ کا موقع آیا, گناہ کا موقع آیا تو میرے مرشد فرماتے کہ دیکھو جو موقع فرار ہوتا ہے اس کو موقع قرار بنانا جائز نہیں ہے. لہذا جب گناہ کا موقع آئے اور اوپر آ جائے سر, ماشاء اللہ, آئیے آپ بھی ادھر آ جائے. گناہ کا موقع آئے تو گناہ کے موقع پہ بیٹھنا کہ جی شادی میں گئے, وہاں مووی شروع ہو گئی, اب بیٹھے ہوئے کونے میں, ارے یہ کیا بات ہے. میرے مرشد فرماتے اب یہ موقع قرار کا نہیں ہے بلکہ فرار کا ہے, اب بھاگو. یہاں تک کہ فرمایا کہ اگر مرغی کی ٹانگ اٹھا کر منہ میں رکھ لی, فوراً ٹانگ واپس رکھو اور بھاگو وہاں سے, اتنی تیزی سے بھاگو کہ جیسے اگر کوئی پاگل کتا پیچھے لگ جائے, موت پیچھے لگ جائے تو کیسے بھاگے گا. فرمایا ایسے بھاگو, مت کو دیکھو, مت پوچھو, بعد میں دیکھا جائے گا جو ہوگا. گناہ کے موقع کو, موقع فرار کو موقع قرار بنانا جائز نہیں ہے. اور پھر حضرت فرمایا دیکھو یوسف علیہ السلام بھاگے, حالانکہ نبی تھے, کتنا قرب ہوتا ہے نبی کو, سارے عالم کے اولیاء اللہ سب مل کر تصور نہیں کر سکتے جو اللہ تعالیٰ اپنے انبیاء علیہ السلام کو قرب عطا فرماتے ہیں, اس قرب نبوت کا ہم سوچ نہیں سکتے. لیکن باوجود نبی ہونے کے, باوجود نبی ہونے کے ٹھہرے نہیں وہاں پہ, بھاگے, تقریر نہیں کی سے بھاگے. فرمایا اسی سے پتا چلا, اسے پتا چلا کہ جو اللہ تعالیٰ کا عاشق ہے, گناہ سے بچنے والے کو گناہ کے موقع پر ٹھہرنا نہیں چاہیے. کہ کسی حسین نے کہا, کسی نے کہا ہم تمہیں مرنڈا پلائیں اور انڈا کھلائیں اور کوئی یہ کریں تو اب وہاں پر بیٹھے نہیں, دیکھو بری بات ہے. کسی لڑکی نے فون کیا یا کسی نے کہا آ جاؤ ملنے کے لیے, اب وہاں جا رہے سمجھانے کے لیے, دیکھو ہم نیک آدمی ہیں, ہم جو ہے وہ اللہ والے بننا چاہ رہے ہیں, ہم مدرسے میں پڑھتے ہیں, یہ گناہ کی بات ہے, ملنا نہیں چاہیے آپس میں. اب وہاں جا کے تقریر کر رہے ہیں, تقریر کے آخر میں پھر لپٹ جائیں گے. وہاں سجدہ بھی کرنا جائز نہیں ہے, بھاگے وہاں, وہاں موقع ہی فرار کا ہے بھائی. وہاں ذکر تلاوت دعا میں نہ لگے, کیونکہ دعا وغیرہ کوئی ثابت نہیں, نہ سجدے میں گرنا, بھاگنا ہے. ففروا الی اللہ, اے ففروا الی اللہ, اے عما سوا اللہ الی اللہ, سبحان اللہ, تمام غیر اللہ سے بھاگے فرار. اور فرار میں یہ نہیں ہے آرام آرام سے جا رہے ہیں, مڑ مڑ کے بھی دیکھ رہے ہیں, یہ فرار نہیں ہے بھائی. فرار میں تو یہ بس جان بچا کے بھاگتا ہے. جیسے ایک شکاری تھا, ایک شکاری اپنا قصہ سنا رہا تھا, اس نے کہا کہ میں ایک دفعہ جنگل میں گیا تو ایک شیر میرے پیچھے لگ گیا, کہا میں بھاگا, کہا پھر میں نے مڑ کر دیکھا تو شیر جو ہے وہ پھسل رہا تھا, پھسل گیا, پھر میں بھاگا, پھر مڑ کر دیکھا شیر پھسل رہا تھا. تو اس کا جو دوست سن رہا تھا اس نے کہا یار تیری بڑی ہمت ہے کہ شیر تیرے پیچھے بھاگ رہا ہے اور تو بھی بھاگ رہا ہے, ایسا بڑی ہمت ہے, میں ہوتا تو میرا تو پخانا نکل جاتا. تو اس نے کہا وہ پھسل کس پہ رہا تھا؟ तो इसलिए भागे वहां से। तो थोड़ी सी हंसने से अच्छा हो, तबीयत ताजा हो गई भाई, दिन भर बिचारे पढ़ते हैं। अब अच्छा है नेको नेक लोगों दोस्तों को हंसाना, ये भी इबादत है नेक दोस्तों को। तो बिचारे दिन भर पढ़ते हैं, चलो कुछ हंस ले। और इधर हंसा, मेरे मुर्शिद फरमाया करते हैं, इधर हंसा फकत फंसा, जो हंस गया वो फंस गया। फरमाते इससे दिल खुल जाता है, फिर वो अल्लाह की मोहब्बत के मोती दिल में उतर जाए। सही ना साईं? ठीक है साईं? तो मौका फिरार को मौका करार ना बना है। हाँ ठहरे नहीं, लेकिन मेरे मुर्शिद फरमाते कि देखो फिरार की दो किस्में हैं, एक है फिरारे तबाई, एक है फिरारे शराई। फिरारे तबाई क्या कि जिस लड़के को अंडा खिला रहे हैं, मुर्गी खिला रहे हैं, दरिया सिंध पर ले जाकर मछली खिला रहे हैं, टंडो आदम की सज्जी खिला रहे हैं और उसको मोबाइल के कार्ड लेकर दे रहे हैं और उसको देखकर आंखें मार रहे हैं, वही लड़का मुछे निकल आई, उसी लड़के की दाढ़ी निकल आई, सीने पर बाल, गर्दन पर बाल, कमर पर बाल, अब क्या हुआ? अब वो आया मिलने के लिए, अब उसको चाय तो दूर की बात, मिरिंडा तो दूर की बात, मुहर्रम का मुफ्त का शरबत भी नहीं पिलाता। इसलिए ना चंदे मांग मांग के शरबत बनाते हैं हुसैन रज़ियल्लाहु ताला अन्हु की याद में। बड़ी मोहब्बत है हमें हज़रत हुसैन रज़ियल्लाहु ताला अन्हु से, इसलिए सबसे चंदा लेकर घोटा लगाते हैं शरबत का, मोहब्बत में उनकी। उन्होंने जान का नजराना पेश किया, हम शरबत खा रहे पी रहे और हलीमे खा रहे हैं, याद हुसैन मना रहे हैं। सुभान अल्लाह, कैसे आशिक है हम लोग। वो जाने दे रहे और हम खा खा के मुस्तंडे हो रहे हैं। वो अपने सीने और अपने गर्दने अल्लाह के रास्ते में पेश कर रहे हैं और हम वो जिहाद और तलवारें खा के शहीद हो रहे हैं और हम लोग खा खा के शहीद हो रहे हैं। कितना है हमारे इश्क में उनके इश्क में फर्क है। देखो उनके नाम पर हमने अपने पेटों को बनाया हुआ है कि नबी सल्लल्लाहु अलैहि वसल्लम के सुन्नत के, आपने ताइफ के बाजार में औहद के दामन में खून नबूवत बहाना गवारा किया, अपने ऊपर तकलीफें उठाई और हम जो है रबीउल अव्वल बिरयानियां खा के मना रहे हैं और हलवे खा के मना रहे हैं। ये आलम है हम लोगों का, ये हमारा इश्क है। और सुन्नत पर साबा का आलम यह था कि ईरान के अंदर हजरत हुज़ैफ़ा रज़ियल्लाहु ताला तशरीफ फरमा, नवाला गिर गया, उठाकर खाने लगे। साथी ने कहा नहीं बुरी, ये लोग यहां बुरा मानते हैं। तो क्या फरमाते हैं? आहा उलाई अतरुकु सुन्नत हबीबी लिहा उलाई हुमका, इन अहमकों की वजह से अपने महबूब सल्लम की सुन्नत को छोड़ दू। और हम इश्क रसूल के नाम पर नारे तो लगाने को तैयार, लेकिन एक मुठ्ठी दाढ़ी रखने को तैयार नहीं है, शलवार टसने से ऊपर करने को तैयार नहीं है। आलम यह कि फजर की नमाज में जबरदस्ती उठाना पड़ता है, ये फजर की नमाज है और हम आशिक रसूल और दीन का काम करना चाहते हैं, और आलम यह कि फजर की नमाज का पर्चा हल नहीं हो रहा हमसे। क्या आशिक बनेंगे भाई? आशिक तो होता है जो अपनी जान हथेली पे लेके चलता है। तो जो जान हथेली पर ना, कम से कम इतना तो करे कि सुफराए सुन्नत वाजिबात को तो ना छोड़े। जमात की नमाज हो रही है या गप्पे हो रही है? और अफसोस तो सब होता है जो दीनदार जब ये काम करें, अफसोस होता है मेरे दोस्तों कि दीनदार हो उसकी सलवार टकने से नीचे हो। कितना अजीब बात है। तो ये फिरारे तो भाई, अब क्या हुआ? अब उस लड़के को अब देख नहीं रहे जिसको देखकर पागल बन रहे थे। वही औरत बुढ़ी हो गई तो मेरे मुर्शिद ने फरमाया काफिर भी यही करता, हिंदू ईसाई क्रिश्चियन यहूदी वो यही करता कि बुढ़ी को वो भी नहीं पूछता, बुढ़े को वो भी नहीं पूछता। फरमाया फिर तुम में काफिर में क्या फर्क हुआ? इस फिरार का नाम फिरारे तबाही है। अब उसको देखने को दिल ही नहीं चला, कहा चलो अल्लाह वाले बने, नजर बचाए। फरमाया फिरारे शराई ये है कि गुनाह की ताकत मौजूद हो, माल मौजूद है, असबाब मौजूद है, हसीन भी तैयार है, लेकिन अल्लाह के लिए नजर बचाए, अल्लाह के लिए गुनाह से बचे। इस फिरार का नाम फिरारे शराई है जो मकबूल है। गुनाह के काबिल नहीं हुए तो चलो पास जो कुछ था वो सरफे मैं हुआ, पहले तो शराब कबाब में जिंदगी लटा दी, पास जो कुछ था सरफे मैं हुआ, अब खाली कंगाल हो गए, अब क्यों ना मस्जिद संभाली जाएगी, चलो अब मस्जिद में आके पढ़ो, चलो भाई अब पैसा ऐसा सब गया, अब शराब वराब का पैसा नहीं, अब गांजा चस डब्बू खेलने का पैसा नहीं, और वो क्रिकेट पता नहीं वो एक फुटबॉल वो क्या होता है वो खेलने का पैसा नहीं, चलो मस्जिद में अल्लाह मौलवी साहब के पास चलो, चलो तबलीगी जमात में चलो यार कुछ खाने पीने को तो मिल जाएगा, चलो अल्लाह ताला क्या तो इस दर्जे में भी कबूल, उसके साथ भी कुछ अजीब मामला फरमा देते हैं। लेकिन मेरे दोस्तों जरा आशिक का ये हाल होना चाहिए कि गुनाह की ताकत भी हो, मौका भी है, सब कुछ मौजूद है, लेकिन अल्लाह के लिए गुनाह से बचना, नजर बचाना, ये आशिक का कमाल है। और इस फिरार का नाम फिरार शराई है, और इसी फिरार शरई के लिए सोहबत अहलुल्लाह की जरूरत है, क्योंकि मसला हमें मालूम है कि पर्दा करना है, मसला हमें मालूम है शलवार कसों से ऊपर करनी है, मसला हमें मालूम है जमात से नमाज पढ़नी है, इल्म तो है, मालूमात तो है, लेकिन मेरे मुर्शिद फरमाते हैं उन मालूमात को मामूलात बनाने के लिए सोहबत अहलुल्लाह की जरूरत है। मालूमात पर निजात नहीं है, मालूमात पर निजात नहीं है, बल्कि मामूलात पर है मेरे दोस्तों। और वो मामूलात कैसे हो? अल्लाह की रजा के लिए हो, ऐसा ना मखलूक को खुश करने के लिए हो, राज के पता चले जी हम कितने नेक है, और तकरीर से ना लोग कहे कि वाह क्या बयान है, आ मेरे दोस्तों हमारी कीमत मजमा लोग दुनिया नहीं लगाएगी, अल्लाह ताला हमारी कीमत लगाएंगे। इस पर मेरे मुर्शिद ने फरमाया हमेशा ये मुराक़बा करो, इस शेर को पढ़ा करो, हम ऐसे रहे या के वैसे रहे, हम ऐसे रहे या के वैसे रहे, वहां देखना है कि कैसे रहे, पता नहीं कबूल भी है कि नहीं है। इसलिए अगर कोई तारीफ भी करे कि बहुत अच्छा बयान हुआ, बहुत फायदा ये हुआ, तो मेरे शेख फरमाए दिल खुश तो होता है, लेकिन फौरन अपने दिल को कहो कि पता नहीं वहां कबूल भी है कि नहीं, दिल भी डरना चाहिए, कुलूब वजीला होना चाहिए मेरे दोस्तों, कि पता नहीं कबूल भी है नहीं, लोग तो तारीफ कर रहे हैं, पता नहीं मियां के यहां कबूल भी है कि नहीं है, कि भाई मदरसा शानदार, इतने तुलबा, अरे इतनी बड़ी तादाद, ये तो पूरे जिले में इतना बड़ा मदरसा नहीं है, पूरे जिले में ऐसा खतीब नहीं है आप जैसा, पूरे जिले में ऐसा नहीं है। मेरे दोस्तों नहीं, जब तक अल्लाह ताला की तरफ से कबूलियत ना मिले हमारा कुछ भी नहीं है भाई, हम बहुत कल्लाश और कंगाल हैं। हाँ वो कबूल फरमा ले, छोटा सा अमल है कोई नहीं जानता, पढ़ना पढ़ाना कबूल फरमा लिया, गुमनाम है बस ये अच्छा है बंदा, असल उनकी तरफ से कबूलियत है। हाँ कबूलियत के साथ वो मकबूलियत भी अता फरमा दे, ये उनका करम और एहसान है, ये उनका फजल है, जिसको चाहे दाली का फजलुल्लाह युति ही मैं ये शाह, लेकिन मकबूलियत के चक्कर में पढ़ना नहीं चाहिए, कबूलियत की फिक्र करें कि जी मकबूल हो जाए और मशहूर हो जाए, लोग हमें जाने। इसलिए अल्लाह ताला अपने करम से हमें अपने बुजुर्गों के, आ मेरे मुर्शिद की अजीब दुआ है कि शरीयत और सुन्नत और हमारे बुजुर्गों के तरीके के मुताबिक जिंदगी गुजारने की तौफीक अता फरमा, और शरीयत और सुन्नत और हमारे बुजुर्गों के तरीके के मुताबिक खिदमत दीन की तौफीक अता फरमा, क्योंकि हमारे बुजुर्गों ने जो दीन को समझा मेरे दोस्तों शरीयत और सुन्नत को, वो है हम अपनी अकलों से न तोलें कि नहीं जी इस जमाने की जरूरियात ऐसी हैं, इस जमाने पे बगैर टीवी के बगैर मीडिया के दीन कैसे फैल सकता है, इस वक्त जरूरत है, जब इस जरूरत को इस्तेमाल करो, इस तरह हम के नतीजा क्या होता है कि वो गैरुल्लाह की तरफ गाड़ी चली जाती है। तो इसलिए हमारे बुजुर्गों ने जिस चीज को समझा बस अल्लाह ताला वही फहम, इसलिए हमारे बड़ों ने फरमाया सिखाया कि बेटा एक काम ये करो, अपने असलाफ का जो तरीका है खामोशी से मुहक्कक शुदा है उस पर तहकीक की जरूरत नहीं है, ये वो औली अल्लाह का सिलसिला चला रहा है, वो ना काबिरीन उलमा और काबिर औली अल्लाह का सिलसिला चला रहा है जिस पर तहकीक की जरूरत नहीं, असलाफ से कड़ी मिली हुई है, बस बेचू चरा उसमें से मिल जाओ, अपनी जंजीर उस रेल से लगाओ, बस जहां वो इंजन जाएगा वहीं तुम भी चले जाओगे। वाखिर दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन। اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد وصحبه وبارك وسلم. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. اے اللہ اپنے کرم سے ہماری تمام خطاؤں کو معاف فرما دیجئے، یا اللہ ہماری مایوسیوں کو امید سے تبدیل فرما دیجئے، یا اللہ تعالی جو گناہوں کی نحوست اور شقاوت ہے اس کو اپنی رحمت سے تبدیل فرما دیجئے، اور اے کریم مالک ہمارے دلوں کو اپنی محبت سے بھر دیجئے، اپنے علم اپنا نور اپنی معرفت ہماری جانوں کو نصیب فرما دیجئے. یا اللہ ہماری گناہوں کی عادت کو اپنی فرما برداری کی عادت سے تبدیل فرما دیجئے. یا اللہ ہمارے دل کو ریکنڈیشن فرما کر نیا اللہ والا دل بنا دیجئے. گناہ کو سنجیدہ دل کو اللہ والا آپ کی یاد میں دھڑکنے والا آپ کی محبت میں تڑپنے والا دل بنا دیجئے. ہم سب کو جذب فرما کر اپنے مقبولین میں شامل فرما دیجئے. اور یا اللہ مردودیت سے ہم سب کو بچا لیجئے. یا اللہ تعالیٰ نیک اعمال کی توفیق عطا فرما, شریعت و سنت اور ہمارے بزرگوں کے طریقے کے مطابق زندگی گزارنے کی توفیق عطا فرما, اور شریعت و سنت اور ہمارے بزرگوں کے طریقے کے مطابق خدمت دین کی توفیق عطا فرما دیجئے. اور اے کریم مالک اپنے کرم سے بیماروں کو شفا عطا فرما, اہل مقروض کے قرضوں کو ادا فرما, اہل مصیبت کو اہل عافیت بنا, ہم سب کو حلال روزگار عافیت اور فراوانی کے ساتھ عطا فرما دیجئے. اور یا اللہ تعالیٰ ہم سب کو یا اللہ تعالیٰ اس حاضری کو قبول فرما دیجئے. اور یا اللہ ہم سب کو جذب فرما کر اللہ والا بنا دیجئے. ہم میں سے کسی کو بھی محروم نہ فرما, اپنی دوستی اور ولایت کا اعلیٰ مقام مقام صدیقیت ہماری جانوں کو نصیب فرما, اور عبادت کا ذوق اور شوق نصیب فرما. اور یا اللہ تعالیٰ ہمارے گندے اخلاق کو اچھے اخلاق سے تبدیل فرما دیجئے. اور سلامتی ایمان سلامتی آزاد کے ساتھ دنیا میں رکھیے, سلامتی ایمان سلامتی آزاد کے ساتھ دنیا سے لے جائیے. اور یا اللہ ہماری دینی اور دنیاوی ضروریات کو اپنے غیب کے خزانوں سے پورا فرما دیجئے. اے کریم مالک, اے بحقی وللہ خزائن السماوات والارض, ہماری دینی اور دنیاوی ضروریات کو پورا فرما دیجئے. اور یا اللہ ہمیں دین کے کام میں مشغول رکھیے. یا اللہ تعالیٰ جز بذکر عزیز مشغول مکن اذکر مزج معذول مکن, اپنی یاد کے علاوہ ہمیں کسی کام میں مشغول نہ فرما. اور یا اللہ اپنے کرم سے, یا اللہ اپنے عشق سے, اپنی محبت سے ہمیں معذول نہ فرمائیے. یا اللہ اس حاضر کو قبول فرما دیجئے. اور میرے شیخ اور مرشد عارف باللہ حضرت اقدس حضرت محمد شاہ حکیم محمد اختر صاحب داد رکھا تم کی عمر میں برکت عطا فرما, ان کو صحت عافیت خدمات دینیہ شرف قبولیت کے ساتھ عطا فرما دیجئے. یا اللہ شیخ کا درد دل ہماری جانوں کو نصیب فرما دیجئے, اپنی محبت میں آپ کی محبت میں تڑپنے والا دل عطا فرما دیجئے, اور ہر گناہ سے نافرمانی کا ایک اشاریہ سے ہم سب کو بچا لیجئے. ربنا تقبل منا انک انت السمیع العلیم.